أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. عزیزان ایمان، آج جولائی 1977 کی 22 تاریخ ہے اور درس قرآن و کریم کا آغاز سورہ المومنون کی آیت 66 سے ہوتا ہے، 2-3/6. سابقہ آیات میں آپ کو یاد ہوگا بات یہاں تک چلی آ رہی تھی کہ یہ جو لوگ دھاندلی، ظلم، غصب، نحب، طلب، استبداد، مظالم، ان کی بنا پر بڑی ہی عیش فراوانیوں کی زندگی بسر کرتے تھے، ان سے بار بار کہا جاتا تھا کہ اس روش کا آخری نتیجہ بڑا تباہ کن ہوتا ہے، لیکن یہ بات جیسا کہا جاتا ہے ان کی سمجھ میں نہیں آتی تھی، سمجھ میں تو آ جاتی ہے. اس کے بعد قرآن نے کہا کہ پھر جب وہ پکے ہوئے پھل کی طرح وہ ٹپکنے پہ آ گیا اور وقت آ گیا ظہور نتائج کا، تو پھر لگے وہ چلانے، بھاگنے، دوڑنے، اور ان سے آواز دی ان کے پیچھے سے ہمارے قانون مقافات میں کہ اب تم بھاگ کے کہیں نہیں جا سکتے، واپس آؤ، چلو اور چلو ان محلات کی طرف، ان ایوانات کی طرف جہاں تم نے اپنے لیے یہ سارا سامان اکٹھا کیا تھا، اور چلو تاکہ تم سے پوچھا جائے کہ یہ کہاں سے لیا تھا تم نے، اور وہاں ان سے اب بات آگے ہوئی، کہا جائے گا کہ قد کانت آیا کی تتلا علیکم فکنتم علی اعقابکم تنکثون. یہ کوئی پہلی دفعہ بات نہیں تم سے کہی جا رہی جو آج کہی گئی ہے اور تم کہو کہ پہلے ہمیں اس کا علم نہیں تھا. یہ تو بار بار تم سے کہا جاتا تھا کہ یہ غلط تدبیریں کرنے والوں کی تدبیریں آخر الامر انہی کے اوپر پلٹ کے آیا کرتی ہیں، تم کسی اور کے ہاتھوں سے محفوظ نہیں ہو رہے، یہ تمہارے اپنے ہاتھوں کے بنے ہوئے جال ہیں. لیکن تمہاری کیفیت یہ تھی کہ فکن تم اعلیٰ اعقابکم تنکثون، تمسخر کی ہنسی ہنس کر، وہ تکبر ہی نہ بلکہ نہ تکبر سے، رومت سے، انانیت سے. وہ کیا بکواس پرانے زمانے کی باتیں سنا رہا ہے، جس طرح سے تم پلٹ جایا کرتے تھے اور پھر اپنی مجلسوں میں جا کے دہی سامرن تحجرون. کیا بات ہے، دو لفظ ہے سارے. میں نے آپ کو عرض کیا تھا کہ سامری کہتے ہیں افسانہ گو کو، داستان گو، باتیں بنانے والا، قصے گھڑنے والا، خود گپیاں کرنے والا. سامرن اپنی مجلس میں بیٹھ کے تھے، اس کے متعلق عجیب عجیب قسم سے پھر تم افسانے گرا کرتے تھے، خود گپیاں اڑایا، مذاق اڑایا کرتے تھے. اور کیفیت پھر تمہاری یہ تھی کہ شرافت و نجابت کو بھی کالائے تاس رکھ کے تحجرون وہ باتیں کرتے تھے کہ شریف آدمی تمہارے پاس بیٹھنا تو برداشت نہ کرے، پسند نہ کرے. یہ کیفیت تھی تمہاری. اور آج کیفیت یہ ہے پھر تمہاری گردمی تھی کہ جب وہ اس کے نتائج اور عواقب تباہیاں سامنے آ رہی ہیں تو تمہاری حالت یہ ہے کہ یہ ضرور چلا رہے ہو، چیس رہے ہو، بھاگ رہے ہو. اگر اتنا ہی بڑا دم خام تھا تو پھر سامنا کرو ان مسائل کا، ان مشکلات کا. اب آگے قرآن یہ بتا رہا ہے، عجیب چیزیں آ رہی ہیں سامنے. ابھی کہا کہ یہ کیا بات ہے کہ اتنی کھلی ہوئی چیز ان سے کہی جا رہی ہے کہ گندم آپ گندم ضرور ضرور ہے، جس قسم کا بھوگ ہے وہ اس قسم کا، اس کا پھل کاٹنا پڑے گا. تو کیوں بات سمجھ میں نہیں آتی؟ افلام یا دبر القول، کہ یہ بات ہے کہ کبھی یہ جو کچھ کہا جا رہا ہے اس پہ غور و فکر سے کام ہی نہیں لیتے، کھڑے ہو کے سوچنے کی زحمت ہی دوبارہ نہیں کرتے. تو پہلی چیز تو یہ ہے کہ اس پہ غور و فکر نہیں کرتے، تدبر نہیں کرتے، لائٹلی لیتے ہیں جیسے کہا جاتا ہے، سیریسلی نہیں لیتے اس سے. ام جاءہم ما لم یأت آباؤہم الاولین، زیادہ وہ اہل کتاب تھے جو سامنے، یا اے رسول تو ان سے کوئی ایسی باتیں کہہ رہا ہے کہ بالکل نئی بات ہے، ابھی ان سے انہوں نے پہلے یا ان کے آبا و اجداد نے کبھی یہ سنا ہی نہیں تھا کہ روز کا نتیجہ تباہی ہوا کرتا ہے. یہ کون سی نئی بات ہے جو تم ان سے کہہ رہے ہیں؟ یوں یہ کہا گیا ہے جا کر کسی کوئی شخص حیرت میں ہو کہ کیا بات ہے جس کی وجہ سے ان کی یہ کیفیت ہے، کیا یہ اس چیز سے کبھی غور نہیں کرتے؟ کیا یہ بالکل نئی چیزیں جو کہی جا رہی ہیں کہ ظلم کا انجام تباہی ہوتا ہے؟ انہو لا یفلح الظالمون، ظالم کی کھیتی پرواہ نہیں کرتی. کیا یہ پہلی دفعہ بات ان کے سامنے آئی؟ پہلی اقوام میں، خود ان کے اصلاف میں، ان کے دوروں میں یہ بات کسی نے نہیں کہی تھی؟ ہم لم یعرفوا رسولہم فہم لہو منکرون. یا یہ رسول ان میں کہیں سے باہر آ گیا ہے اور اس کے متعلق انہیں کچھ پتہ نہیں, اس لیے یہ سوچ رہے ہیں کہ شاید یار تو طلب کار کا ہی ہو, تمہارے متعلق تو یہ بات نہیں کہہ سکتے. اس لیے کہ نبی اکرم صلی اللہ علیہ وسلم نے انہیں نے پوری اپنی زندگی بسر کی زمانہ قبل نبوت, انہیں نے بڑے پھلے پھولے پروان چڑھے, نبوت کا دعویٰ کیا تو انہوں نے پوچھا کہ اس کی شہادت کیا ہے کہ تم اپنے دعوے میں سچے ہو, تو اس شہادت میں جیسا کہ کئی دفعہ سامنے ساتھ آ چکی, ایک ہی چیز حضور نے پیش کی اور وہ یہ کہ قد لبثت فیکم عمرًا اما افلی تعقلون, میں نے تو تمہارے اندر اپنی پوری عمر بسر کی ہے, میں اپنے متعلق خود اپنی زبان سے کچھ کہنا ہی نہیں چاہتا, تم بتاؤ کہ میری پہلی 40 سالہ زندگی تمہیں کس نتیجے سے پہنچا دی, اور اس کے بعد نہ تو قرآن میں اور نہ ہی تاریخ میں یہ بات ہے کہ انہوں نے کہیں بھی انگوش نمائی کی ہو حضور کے کسی کیریکٹر پر, سیرت پر. کہا جس رسول کی قیدیت یہ ہے کہ اس نے اپنی عمر ان میں بسر کی ہے, وہ اپنی پہلی زندگی کو بطور شہادت پیش کر رہا ہے, اس کے خلاف ایک لفظ یہ نہیں کہہ سکتے نہ کہے ہیں انہوں نے, قیدیت ان کی یہ ہے. تو ایسی شخصیت کے متعلق بھی یہ سمجھتے ہیں
جگہ اور کسی رکھو وہ اتاری جی کو
پانی ماں سے اتاری, اور آپ کو معلوم ہے اس کا جواب کیا دیا گیا, اور وہ بڑی غور سے سننے کی بات ہے, اچھی بات ہے, کہتے تو یہ تو ٹھیک ہے اچھا بھلا تھا یہ عام یہ کنجوں میں تو ہی جنت ہوں, کیا کیا جائے پاگل ہو گیا ہے, جنون ہو گیا ہے, پگلا پن تو ایک رات میں آ جاتا ہے نا, دورہ پن کا کاغذ پہلے بالکل ٹھیک تھا, آج ہی کچھ پاگل سا ہو گیا کہا یہ کہہ رہے ہیں, اور معلوم ہے کہ یہ کیا چیز ہے, یہ کئی دفعہ یہ چیز آئی ہے, وہ کہتے تھے کہ یہ دیوانہ ہو گیا, پر میں افسوس ہے کہ ہماری روایات جو ہیں وہ ہر قسم کے امکانات کو دوسروں کے سامنے پیش کر دیتے ہیں. آپ کو معلوم ہے کہ یہ نبی صلی اللہ علیہ وسلم کی چیز کے خلاف مدد بھی مصنفین عام طور پہ افادری بھی ادا کیا کرتے ہیں کہ حضور کو معاذ اللہ زندگی کے دورے پڑتے تھے, اور وہ چیز جو ہے آپ کی روایات پر مبنی, انہوں نے عظیم سے ہے کہ یہ چیز تمہیں سے کہتے, یہ کہتے بھی ہیں کہ جب وہی آتی تھی تو آپ کی کچھ کیفیت ایسی ہو جایا کرتی معاذ اللہ, اب وہاں سے تو جو چیز جو ہے آ گئی نا جس سامنے, کسی کا ضرورت یہ ہو کہ خود سے آتے ہوں خاص اس قسم کے, تو وہاں سے تو یہ صنعت نہیں آتی ہے, کسی نے سوچا نہیں ہے کہ وہ کیا کیا رہے ہیں, وہ جو کبھی جنون نہیں ہے, دماغ کا پاگل پن نہیں ہے جو وہ کہہ رہے ہیں. پاگل کسے کہتے ہیں؟ آج بھی ہمارے ہاں یہ چیز ہے, اور پاگل ہو گیا تو ہم اپنے نفع نقصان کا بھی پتہ نہیں ہے, یہ تھی وہ بات کہ اسے اپنے نفع نقصان کا بھی خیال دیا, جس قوم قریش کا یہ اتنا بڑا عظیم فرد ہے اس کے نفع نقصان کا کچھ خیال نہیں کر رہا, بیسی بیسی باتیں کر رہا ہے, پاگلوں بیسی باتیں کر رہا ہے, وہ پاگل ہو گیا دیوانہ ہو گیا, اور یہ نئی بات نہیں ہے, ہر نبی کو قاضی ہوتا اور ہر نبی سے یہ کہا جاتا, جب حضرت صالح نے ان سے یہ کہا تھا کہ یہ جو تم خدا کی زمین پہ اس طرح سے سانپ بن کے بیٹھے ہوئے ہو اور ان غریبوں کی بھیڑوں کو پانی تک نہیں پینے دے, یہ کیا انسانیت اور کیا طرح, زمین تو کسی کی نزدیک نہیں ہوتا کہ اس کو سلط ہو, تمہارے ساتھ تو قوم کی بڑی امیدیں وابستہ تھیں کہ اگر اس گاؤں میں اب 500 ایکڑ زمین ہے تو تم 1000 ایکڑ بنا دو گے اسپائٹ کا, بڑے سمجھدار تھے, بڑی بڑی امیدیں وابستہ تھی تمہارے ساتھ, اور یہ تمہیں کیا ہو گیا, کیا کہہ رہے ہو, تو کسی کی مجھے تو نہیں ہوتا کہ پاگل ہو گئے عزیزا نے مان, وہ جو ایک بنیادی چیز ہے نا کہ قرآن سمجھنے کے لیے محاورہ عرب سمجھنے کی ضرورت ہے, ہر زبان کا محاورہ سمجھنے کی ضرورت ہوتی ہے, صبح سے شام تک ہم بیسیوں میں ایسا کہتے ہیں پاگل ہو گیا ہے, وہ کبھی ایسا نہیں ہوتا کہ اس کو پاگل خانے میں مینٹل ہاسپٹل میں جا کے داخل کراؤ یا ڈاکٹر صاحب کو اس کو دکھاؤ, پاگل ہو گیا وہ یہ کہتے ہیں کیا پگلا پن کرے. انبیاء کرام کے متعلق میں معلوم ہے کہ یہ جس جن گھرانوں سے متعلق ہوتے تھے وہ اپنی قوم میں بڑے ممتاز گھرانے ہوتے تھے, जैसा कि मैंने अर्ज किया था, ऊंचे घराने का ही आदमी ये कहता हुआ चलता है कि ये जो तुम जिनको कमीनी और ऋण समझते हो, ये तुम्हारे जैसे इंसान है। अगर वो उनमें से होता और ये बात कहता तो वो कहते कि ठीक है, आपने मफाद की बात कह रहा है। तबादों के गर्दन बराजा ने को लगाकर तबादों को नल हुए हो, मांगने वाला फकीर वरीब भिखारी तुम्हारे दरवाजे पे आके अगर सलाम कहता है तुम्हें, और झुक के भी सलाम कहता है, वो ठीक है हुए हो। सलाम तो उसका है कि जो सवार में चढ़ा हुआ है और पैदल चलने वाले को सलाम करता है। उन्होंने यही फरमाया था ना कि यूं किया करो। बड़े ऊंचे घराने के ये लोग होते, अगर जरूर अलैहिस्सलाम से बात शुरू होती है, वो ये कहते थे ना कि जिन्हें तुम अपने माशरे में कमी या कमी कहते हो, उनमें और तुम में कोई फर्क नहीं है। और फर्क है तो ये कि अगर ये कमी जो है उनकी जीरो को करवा नहीं किया तो वो तुमसे बुलंद मरतबे के इंसान है। उन्होंने ये कहा था, पागल हो गया तुम ये बात कह रहे हो, यहाँ खुद तुम्हारे तुम्हारे खानदान के तुम्हारे अपने कबीले के खिलाफ जाती है ये बात, पागल हो गए। अगर तो जहर ने जब ये बात उनसे कही थी कि जो जिस किस्म की तजारत तुम कर रहे हो, ये डकैती है, ये रॉबरी है, ये तजारत नहीं है, वो उनसे कह रहे कि यार क्या कर रहे हो, अपने पांव पे आपको नारे मार रहे हो, हमें तुम्हारे खानदान वालों का अगर डरना होता तो हम खत्म कर देते तुम्हें, तुम्हें सबसे नाश करके रखती तुम्हारी तजारत। तुम्हारे पहले खानदान का डर ना अगर होता, देखा ना कि वो था उनके डर नबी तुम सल्लल्लाहु अलैहि वसल्लम, कुरैश और कुरैश के भी मुमताज तरीन घराने के पर्व, और कुरैश ने तो उस जमाने में इतने मफादात हासिल कर रखे थे महज कुरैश होने की नस्बत से। पहली चीज काबे के मुतवली, हम बहुत सारे मजार का मुतवली मान नहीं हूँ जनाब अपने कहने की, काबे के मुतवली मरकज बना रखा था काबे को उन लोगों ने, पूरे अरब के अंदर बल्कि अरब के बाहर के इलाके के लोग भी, और जो मरकज था वो तजारत का भी, हसब और नसब के एतबार से खुद अरब के कबाइल में से कुरैश मुमताज तरीन, और उनमें से जो बनु हाशिम जो थे वो तो बहुत ही ऊंचे थे, और फिर उनमें से भी मुतलबी घराना जो था उनका तो पूछिए नहीं कि क्या क्या जिसकी तजारत इनकी, सारी दुनिया के काफिले जुड़े जाते थे महज इसलिए कि ये काबे के मजावरों के मुतवलियों के काफले हैं। रेलत चटाए वक्त है, सर्दी गर्मी सारा महीना सारा साल उनके काफले चलते रहते, कोई उनकी तरफ आंख उठा के नहीं देखता, बस एक निशानी के तौर पे कोई चीज बांध देनी पड़ती थी। ये कैफियत थी उस कुरैश की, उस घराने की, जिसके ये मुमताज सर, और फिर ये फर्द भी एक गौहर यक दाना 40 साल तक आपकी जिंदगी, ये बड़े बूढ़े अपने जितने उलझे हुए मामलात होते थे उनमें हुजूर से मशवरा करने आते थे, मशवरा ही नहीं बल्कि आपको सालस में बदल दिया करते थे, हकम ठहराया करते थे, अपनी अमानतें आपके पास रखा करते थे, यानी समझदार भी इतने थे आप, पर कैरेक्टर की भी ये कैफियत थी, घराना भी ये था। वो जैसे हजरत इब्राहिम अलैहि सलाम, यानी अपने जमाने के उस के आजम क्या वजीर आजम क्या लीजिए ना आज की इस्तलाह में, उस बाप के बेटे, और वो विरासत में आया करती थी ये वजारत उज़्मा, और वजारत भी फिर मजहब की हैसियत से जो मिली हुई वो तो बादशाह से भी ऊंचा होता है। वो जो उठ के अपने ही बाप से कहे कि तुम्हें क्या हक हासिल है कि बाकी लोगों से सलाम लेते थे और उनसे ये खराज लेते थे, तुम दूसरे इंसानों कहते इंसान, बादशाह से जाके ये कहे कि तुम्हें क्या खजाना तो इख्तियारात हासिल, बाकी इंसानों जैसे एक इंसान हो नीचे उतरो, तो कहिए कि ये लोग उस बेटे को उस भाई को उसे पागल नहीं कहेंगे तो और क्या कहेंगे। अब ये खड़े हैं वहां और खड़े होकर इनसे कह रहे हैं कुरैश से कि हस्ब और नस्ब कोई कह नहीं है, सब इंसान एक जैसे हैं, वो तक देते हैं कि मुंह की तरफ क्या कह रहा है ये काबा और उसकी तौलियत जो है इसके कुछ माने नहीं है, ये तमाम जो इंसानी के लिए है, ये नाज कुरान ने कहा है, तुम कौन होते हो इसके पर कब्जा करके बैठ जाने वाले और इसको एक कमाई का जरिया बना लेने वाले, कसम गलत है, तुम्हारे जो काफले तुम्हारे क्यों महफूज हों, सारी दुनिया में महफूज होने चाहिए, یعنی آپ سوچیے کہ جو شخص انہیں میں سے اٹھ کے یہ کچھ کہے, انہوں نے اقبال نے کہا ہے نوائے ابو جہل میں بڑی عجیب چیز ہے کہ وہ جا کے کعبے کا گراف پکڑ کے تو بتوں کو مخاطب کر کے کہتا تھا کہ تم میں سے کسی نے اس کو بدعا دے دی ہے جس کا دماغ پھر گیا ہے, وہ یہ کہتا تھا وہاں جا کے دماغ پھر گیا ہے اس شخص کا, اس کو سمجھ نہیں کہ کیا کر رہا ہے. تو اب جس کی یہ کیفیت کہا اس سے یہ تھا کہ میں نے تمہارے اندر اپنی زندگی بدل دی ہے, بتاؤ یہ زندگی اس قسم کی سچے کی ہوتی ہے کہ جوتے کی؟ اب اس کا جواب تو کوئی نہیں تھا کہ تمہاری پہلی زندگی میں یہ بات ہے, جواب یہ تھا کہ وہ تو ٹھیک تھا لیکن اب تم بیٹھی بیٹھی باتیں کرنے لگ گئے ہو, بالکل پاگل ہو گئے ہو, یہ باتیں تو پگلے پن کی. ٹھیک ہے پہلی زندگی میں وہی نہیں آئی ہے, پہلی زندگی میں خدا کی بات ابھی نہیں آئی ہوئی, اس لیے ان زندگی میں یہ پگلا پن نظر نہیں آتا. کیا کہا اس خاموشی میں ہر بات بن جائے ہے, جو بولے تو دیوانہ کہہ جائے, یہ بولے دیوانہ کہہ جائے. تو کیا یہ واقعی اپنے نفع نقصان کا خیال نہیں رکھتے؟ ان کو خیال ہی نہیں تھا, سمجھ ہی نہیں تھی, سوچ ہی نہیں کہ نفع کیا ہے یا نقصان کیا ہے. وہ یہی کہہ رہے تھے نا, اس قسم کے قرضانے کو یا اس کے متعلق یہ کہنا کہ نفع نقصان کا خیال نہیں ہے, یہ تو وہی سے آتی بات. کیا نفع اور نقصان کے پیمانے بدل گئے, ان کی ویلیوز بدل گئی, ان کا پیمانہ صرف کسی کبھی دنیا کا نفع اور نقصان تھا. یہ شخص نفع اور نقصان کو اقدار خداوندی کے ترازو میں رکھ کے ناپتا ہے. اب ان کے پیمانے کی روح سے ذرا سخت ریب دینے سے یوں ہی ایک لاکھ روپے آ جاتا ہے, اس کے پیمانے کی روح سے وہ قتل حرام ہے. اسے تو نقصان ہو گیا نا, جسے یہ کہا کہ قتل حرام ہے, یہ کچھ یہ جائز نہیں ہے, اسے تو لاکھ روپے گیا نقصان ہوا. اس نے کیا گیم کیا؟ اس کے نزدیک دنیا کی ہر متا جسے قرآن کہتا ہے سب نے قلیل ہوتی ہے, یہ جو اقدار خداوندی ہیں, یہ ویلیو جو ہیں خداوندی, یہ پیمانے اقدار کے معنی پیمانے ہیں, ان کو محفوظ رکھنے کے لیے دنیا کی بڑی سے بڑی متا کو بھی قربان کر دینا پڑے تو یہ نفے کا سودا ہو. یہ بات تھی جو ان کی سمجھ میں نہیں آتی تھی, پیمانہ دوسرا آ گیا تھا, ایکسچینج ویلیو بدل گئی تھی, جسے آج کی اصطلاح میں آپ کہتے ہیں. ان پیمانوں کی روح سے یہ مال و دولت تو ایک طرف رہی, کبھی زندگی سیکولر تصور جسے آپ کہتے ہیں حیات کا, اس کی روح سے جان سب سے زیادہ قیمتی تھی, اس سے زیادہ تو کوئی قیمتی چیز ہوتی. جان کو بچانے کے لیے تو وہ بہرحال مال تک بھی لٹا دیتے ہیں, بڑی عجیب قیمتی چیز ہوتی. اور یہ جو نئے پیمانے آتے ہیں, ان پیمانوں کی کیفیت یہ ہوتی ہے کہ ایسا وقت آ جاتا ہے جہاں اقدار خداوندی یا حق کی حفاظت کے لیے جان جیسی چیز بطیر خاطر بھری جاتی ہے, برتر از اندیشہ سود و زیاں ہے زندگی, برتر از اندیشہ سود و زیاں ہے زندگی, ہے کبھی جان اور کبھی تسلیم جان ہے زندگی, تسلیم جان ہے زندگی. دنیا کے پیمانے جب جان دے دی جائے تو پھر زندگی ختم ہو جاتی ہے, اس پیمانے کی روح سے زندگی حاصل اس وقت ہوتی ہے جب جان دے دی جاتی ہے. اور پھر یہ سودا جو ہے جان دے کر زندگی حاصل کرنا, ان کے نزدیک اس جیسا منفرد بخش سودا دنیا میں اور کوئی نہیں. کیا کہہ دیا ہے, اے دل تمام نفع ہے سودائے عشق میں, اے دل تمام نفع ہے سودائے عشق میں, اس جان کا زیان ہے سو ایسا زیان نہیں. بہت اچھا نام ہے, گل تمام نفع ہے سودا عشق, جان کا زیان ہے تو ایسا زیان ہے. جہاں ترازو اور پیمانہ یہ آ جائے وہاں اس یہ جو طبی زندگی کے پیمانے ہیں اس کا سود و زیان, سود تو اس میں ہوتا ہی نہیں, اس کے نزدیک زیان ہی ہوتا ہے. वो तो अगर कभी तसव्वुर भी इस किस्म का आ जाता है तो उसे रोककर भटक भटक के कहाँ आ गया है दीवाने, भटक भटक दीवाने, खूब अंदाज होते हैं इनके कहने के, भटक भटक के कहाँ आ गया है दीवाने, मकाने सूदो से यहाँ आ गया है दीवाने, भटक भटक के कहाँ, ये दीवानगी है दीवाने मान जिस पर हजारों फरजानगियाँ कुर्बान कर दी जाता है। और ये है होती अंबिया कराम की या हक की सदाकत को बुलंद करने वालों की वो दीवानगी जो इनकी समझ में नहीं आती, ये तो हर चीज नशे की कर रहे होते हैं। वो जो कहते हैं दीवाना बकारे फेज होशियार, ये बड़े बकारे फेज होशियार दीवाने होते हैं सर, ये थी वो दीवानगी। नाजल्ला ये नहीं जो आपकी रवायतों ने कहा कि हाँ साहब जरूरी के वक्त में आपकी कैफियत कुछ ऐसी हो जाती कि जैसी नहीं वाले की माजल्ला होती, और यहाँ तक भी वो तो रवायत के अंदर है कि वो मदीने में यहूदियों का लड़का था उस पर भी इस किस्म के सुख पड़ा करते थे, तो रसूल सल्लल्लाहु अलैहि वसल्लम उसे भी देखने के लिए गए थे कि वो भी कुछ नबूवत वाली की चीज कर रहा है, यानी उनके नजदीक हुजूर के लिए भी एक तकरीबन चीज, क्या बताएं क्या कुछ है इन किताबों के। अल्लाह वो आलम उन्नास हस्ती की जिसके उनकी बुलंदियाँ खत्म हो जाए जिसके ऊपर उसकी कैफियत ये हो। बहरहाल हम जो पूछू ना दही ये ना तुम कहा जो मिलने से कोई बात भी नहीं, बल जाहुमुल हक जाहुम बिल हक के, बात ये है कि ये नबी इनके पास अफसाने लेके नहीं आया, हकीकतें लेके आया। रियलिटी को और हकीकत को फेस करना सामना करना बड़ा मुश्किल होता है, इंसान खुद फरेबी लगाना चाहता है उसमें वालों को हक या रियलिटी वाकई उसका सामना करना मिल। कहा बात असल में ये है कि ये रसूल इनके सामने हक लेके आया है, वह अक्सर हूँ मिल हक के कार्य, और ये बात बड़ी नागवार हकीकत का सामना कि तमाम इंसान यकसा वाजिब एहतराम हकीकत इसका सामना। उस जमाने के बहरहाल अब मैंने कहा है कुरैश और हाशिम और मुतलबी तो छोड़ दीजिए, आज भी किसी सैयद से कह के देखिए तो कूर और गुलाह एक जैसे। मैंने कहा है इस दौर में हालांकि अब बहुत कुछ बदल गए हैं तसव्वुरात, इस दौर में भी ये कैफियत है मेरे पास आते हैं इसके सारात, तो क्या एक सैयदजादी लड़की की शादी गैर सैयदजादे से जायज है, यानी गैर सैयदजादा वो कोई मोटी बुला मादल्ला, मैं उनके जुबान में कह रहा हूँ, खा वो पठान राजदूती क्यों ना हो गैर सैयदजादे से, आज भी है तसव्वुर हमारे यहाँ। उस दौर में तो आप पूछिए नहीं तो हक है ना ये कि मैं ये और तुम जब समाज बोले, और अगर ये सीरत और किरदार के एतबार से ज्यादा अच्छा है तो तुमसे ज्यादा वाजिब तारीम, ये है हक जिसका सामना नहीं करना चाहता, जो अपने आप को खरीद में रखे हुए बोलता फेस नहीं करना चाहता। और बात एक ही कुरान में कहा कि ये चाहते ये हैं कि हक इनकी ख्वाहिशात के काबिल हो जाए, ये भी ये कहे कि नहीं था सही सैयद होता है जिला दोनों बराबर नहीं होते। कहा एक लफ्ज कह दिया कुरान में, कहा इन्हें तो अपना और सैयद और जुलाहा होना ही है पीछे नजर है ना, वला वला तबा अल हक तो अहवाहुम लफसलत समावात वल अर्द वमन फीहिन्ना, अगर हक लोगों के ख्यालात की ख्वाहिशात और मफादात का इत्तबा करने लग जाए, उसका ख्याल करने लग जाए, उनके ताबिया हो जाए, ये सारी कायनात तहस नहस हो जाए। इसमें सूरज अगर किसी ग्रह खाब के ताबे हो जाए जो सुबह उठना नहीं चाहता तो सोचिए तो सही, और वो कोई और शहर खेज कोई हो ग्रह खाब दोनों की उसने माननी हो चाहता तो फिर वो जमहूरियत के ताबे हो जाए, और कुरान काट के रख दिया है वह अक्सरों हम ले लाज, अक्सरियत आप देख रहे हैं, अगर इनके ख्यालात के इतबा करने लग जाए बात आगे इसी की फिर जमहूरियत सेकुलर निजाम की, यहाँ इंसानों के फैसले जो हैं हक मान जाते हैं, तो सीधी सी बात बेहतरीन निजाम आज यही आपने कहा है ना कि जहाँ इक्यावन का कोई फैसला हो जाए वो हक हो जाता है, अलहक हो जाता है वो, तो हक उसके ताबे हो जाता है ना फिर। तो नतीजा ये हमसे नहीं पूरी है, आज दुनिया से पूछिए लफल इस्तेमाल आते वाला तो अमन की कायनात के मुतल्लिक तो ये अब मगरब के सारे साइंटिस्ट अलावजुल बसीरत अपनी तहकीकात की रूह से इस नतीजे पे पहुंच गए हैं कि अगर इस कायनात में से जो वो कहते हैं कि धन इंसानी के अंदर आई नहीं सकती इसकी लामुतनाहियत कायनात की, हालांकि ये कभी कायनात है, इसमें से वो एक जर्रे के बराबर भी वो कहते हैं अगर वो जो हक का मजनी कानून खुदाबंदी है उसमें अगर ये एक सेकंड के करोड़वें हिस्से के मुताबिक के बराबर भी जरा सी तफावत उसके अंदर हो जाए, जैन धूम से पूछिए वो क्या कहता है, कहता है इतने से तफावत से इस कदर टकराव हो गए इन तमाम कुर्रों के अंदर के एक छानिए में कायनात खत्म हो गई। ये तो मुश्किल ये है कि ये लोग कायनात के मुतल्लक तो ये कवानीन जो है उन तक ये पहुंच गए, जब फर्क सिर्फ इतना ही है कि दुनिया इंसानियत के मुतल्लक भी वो इस नतीजे पे पहुंचे कि यहां भी हक पर मबनी कोई कानून का फरमा होना चाहिए, और अगर वो उसके मबनी कानून नहीं है और उसके अलावा दूसरे कानून की हिदायत होती है तो यहां भी फसाद बर्पा हो सकता है और होता है। रीजा ने मन ये सारा फर्क ही इतना है जिसे आप सेकुलर निजाम और दीन खुदाबंदी निजाम खुदाबंदी कुछ भी नाम उसका रख लीजिए, फर्क ही इतना है कि ये जितने भी मगरब के साइंटिस्ट नहीं सेकुलर निजाम वाले हैं वो ये कहते हैं कि ये वो जो पहली शिफ्ट आई थी आपके यहाँ कि सवरेनिटी इन दी एंटायर यूनिवर्स बिलोंग टू गॉड, खारजी कायनात में इक्तदार मुतलक जो है वो खुदा का है, खारजी कायनात। इसके कारण दुनिया ने वो ये कुछ छोड़े कि उन दाहियों को छोड़ दीजिए आज जो नुमाया तौर पर कहते हैं कि खुदा की हस्ती नहीं है, सब मानते हैं कि खारजी कायनात के अंदर कवानी, कुछ कहते हैं कि कवानी में खुदाबंदी, दूसरे उनको कवानी में फितरत कह देते हैं, दोनों इस पर मुत्तफिक हैं कि इंसानों के बनाए हुए कवानी नहीं है। इस पर दुनिया का हर शख्स मुत्तफिक है कि खारजी कायनात में ऐसे कवानी हैं कि जो किसी दूसरे की ख्वाहिशात का इत्तेबा तो एक तरफ अपने किसी ख्वाह या ख्याल का इत्तेबा भी नहीं करते, वो उन कवानीन के ताबे चलने पर मजबूर हैं, लेकिन वही जब इंसानी दुनिया की तरफ आते हैं तो वहां इनकी क्या कैफियत होती है। हम जरा आगे बढ़ रहे थे फिर मैं दोबारा उन आयात को दोहराता हूँ, बल्कि इसी सूरत में जरा आगे चलिए 24:84 कहा कुल लेमाने लड़ दो अमन सी ही नहीं तुम सुन तालम, कहा कि तुम्हारा इलम तुम्हें क्या बात कहता है कि ये कायनात के अंदर किसका कानून चल रहा है, किसका इकदार है, सही कानून नहीं मिल रहा, ये तस्लीम करेंगे कि अकदार ये मुखातब किए जा रहे हैं वो लोग जो इनकार कर रहे थे इस्लाम से हजूर के पेश करदा दीन से कुरान से वही से, ये उन्हें मुखातब किया जा रहा है। आप देखते हैं वो कहते हैं कि वो कहेंगे तो अल्लाह, क्योंकि वो अल्लाह को मानते हैं, कुल मन रब समावात सबे रब्बुल अर्शिल अजीम, कि ये कायनात की पश्चिम और बुलंदियों में इंतहा दर्जे तक इनकी रूबियत किसके कानून की रूह से होती है, फयकूलून लिल्लाह अल्लाह की कानून, कुल मान देगा तो ही मलकू को कुल बेसैन व हुआ जजीरो वला युजारो आ गए इनकुल तुम तालम, कहा बताओ इलम की बारगाह से पूछ के कायनात का इकदार मुतलक किसके हाथ में है, कौन है कि जिसके कानून की रूह से हर एक को पनाह मिलती है, हिफाजत मिलती है, और उसके खिलाफ चलने से किसी को पनाह नहीं मिल सकती। सही उन्होंने मिल रहा कहेंगे तो खुद आगे काम। यहाँ का कुल अन्नास के सारून कहा तो जब तुम्हें फिर हम इंसानी दुनिया की तरफ लाते हैं तो जहाँ की मौत पड़ जाती है, क्या चीज है जो तुम्हें धोखा दे देती है? तुम्हें तकसीम की हुई है कायनात, वहां तक तो उसका इकतदार चलता है, और उससे जरा नीचे तुम अपनी दुनिया की तरफ आते हो तो जहाँ तुम इंसानियों को सारे इकतदार मान लो, तो अन्ना तो सारून कहाँ धोखा लगता है तुम्हें? बात बड़ी साफ सी है, ये कायनात दो टुकड़ों में तुम कैसे बांट रहे? कहा ये के याद रखो, ये एक ऐसा नुक्ता था, पहले मजार की समझ में बात नहीं आती, मरे वालों के नजदीक तो ना बाहर की कायनात में खुदा होता है ना उनकी इंसानों की जिंदगी में खुदा होता है, वहाँ भी तमाम परस्तियाँ होती हैं जहाँ इंसान परस्तियाँ होती हैं। लेकिन आप गौर कीजिएगा कि कुरान के लिए कहने की क्यों जरूरत पड़ी, 43 और 84 43/84 वह वल्लभी से समाये इला हूँ वह फिर अर्द इला। गौर कीजिएगा कि इस कदर निखार कर कहने की जरूरत क्यों पड़ी। खुदा वो है, याद रखो, इसे कहो कि खारजी कायनात में भी उसी का वही इलाह है और तुम्हारी अपनी इंसानी जिंदगी के अंदर भी वही इलाह है। गोया उन्होंने अलग अलग कर रखा था ना इन दो जिंदगियों को, पहली जिंदगी जो खारजी कायनात की है उसमें तो खुदा खुद कह रहा है कि ये अल्लाह को मानते हैं, तो सबूत था उनके यहाँ अल्लाह का, नाम भी अल्लाह ही था उनके यहाँ। ये खुद नदियत सत्संग के वाले थे, माजिद का नाम अब्दुल्ला था, तो वो क्या बात थी इसके बावजूद जो उनसे कहा जाता था कि ईमान लाओ अल्लाह पर, यानी वो तो जो अल्लाह को मानते हैं उनसे कहना अल्लाह पर ईमान लाओ, इसके माने क्या है? कहा यह कि तुम इलाह के समाह को तो मानते हो, उस खुदा को तो मानते हो कि जिसका खारजी कायनात में इकतदार है और उसके बानी किताबें वो चलती है, इलाहुन अर्द को नहीं मानते, इलाहुन फिर अर्द को नहीं मानते। तो अल्लाह पर ईमान के माने हुए कि इंसानों की जिंदगी के अंदर, इंसानों की दुनिया के अंदर कवानीन और खुदाबंदी की हुक्मरानी हो जैसी खारजी कायनात में। मैंने अगले दिन एक दर्स में कहा था कि जो 10 बीमारे यहाँ आम है ना, कि मैं खुदा को मानता हूँ, कभी खड़े होकर किसी ने ना सोचा है ना पूछा, मानता हूँ माने क्या हुए इसकी, यानी ये मानते हैं कि खुदा है, अगर तुम क्या तो खुदा नहीं है और सारी कायनात सारी दुनिया क्या तो खुदा नहीं है तो दिलता क्या है, और अगर तुमने कह दिया खुदा है और सारी दुनिया क्या खुदा है तो बनता क्या है, ये मानने के माने क्या है? ऐसा ये लफ गुमराह तुम है, सिर्फ ये कहना मैं खुदा को मानता हूँ। मैं कह रहा हूँ कि जो अपना अपने बच्चों के नाम अब्दुल्ला रखते थे, क्या वो खुदा तो नहीं मान? और अरे किताब को तो पूछिए ही नहीं, अरे किताब को मैंने कहा था ना खुदा को, रसूलों को, वही को, आखरत को, सबको मानते थे, उसके बावजूद कुरान कहता था कि नहीं तुम ईमान लाओ जैसा इन आमनू बिछले माँ अमन तुम कही फाकत हो, जैसे ऐद माँ के मोमिन तुम ईमान लाए हो ना उस तरह ईमान लाएंगे तो फिर ये हदायत से होंगे। और ये ईमान बिल्ला क्या था? उसे इलाहुन फिल अर्द मानना। अलीगा ने मैम सोचिए, तुम्हें तो आप छोड़ दीजिए जिन्हें आप गैर मुस्लिम कहते हैं, काफिर कहते हैं, मुशरिक कहते हैं, जिन्हें आप मोमिन तो खैर आज सिरकल का नाम हो गया, मुसलमान कहते हैं, मुस्लिम कहते हैं, ये जो है ईमान कि वो फिर अर्द इलाह है, कहाँ है ये ईमान? आपके यहाँ की सारी मुस्लिम वर्ल्ड के अंदर भी इंसानों के बनाए हुए कवानीन के ताजे जिंदगी जैसा हो रही है, और ये चीज थी जिसके खुदा ने मना किया था इनको। अब इससे वाजिया हो गया कि जब कहेंगे हम कि मैं खुदा को मानता हूँ 19 बटा 20 बड़ी उम्दा चीज है। वाला हो 19 है पहले, वाला हो मन सुख समावात वाला कमान इंदा हूँ ला यस्तकबरून अन इबादत ही वला यस्तहसिरून। समावात वल अर्द इन तमाम में ये सब उसके प्रोग्राम के तकमील के लिए सरगर्म अमल है। मान इंदा हूँ जहाँ बराए रास्त उसका कानून चलता है बड़ा अजीब लफ्ज है मान इंदा हूँ, वहाँ की असलियत यह है कि लाजा तक बेलून आने वाले वो उसके कवानीन की हिदायत और मासूमियत से कभी सरकशी नहीं करते। सरकशी बरतना तो एक तरफ हर वक्त मसरूफ रहते हैं, रात दिन का दुश्मे साथ आत्मा बलाजस्ता के रूल कभी थकते नहीं, कभी ये कैफियत नहीं होती है क्या दो कहीं अरमान भी कर लेंगे थकते ही नहीं। ये सब जो रूमन लेना व नहार वलायस्तरून दिन और रात मसरूफ रहते हैं उसके कवानीन की अदायत के अंदर गर्दिश करते रहते। कहा अब इंसानों से पूछो अमित ताकेदू आले हाथुम मिनल अर्द हम जुम शेरून कि इन्होंने अपनी जमीनी दुनिया के अंदर इन्होंने और खुदा बना रखे और कहते हुए हैं कि ये है वो खुदा कि जो हमारे लिए सामान जीत का हमारे फैलने का हमारे बर्न पीने का सामान रखते हैं। इन्होंने अर्ध में अपने लिए और खुदा बना रखे। कभी गौर नहीं करता मुसलमान ने आयात से कि कुरान कहता क्या है कि कायनात के अंदर खुदा को तो ये मानते हैं लेकिन अर्ज के अंदर इन्होंने अपने लिए और खुदा बना रखे और बनावो रखे हैं हम युम शिरून के वो हैं जिनके सहारे हम बढ़ते फूल के फल के फैलते वो इन्होंने अर्ज की दुनिया में अपनी इंसानी जिंदगी के अंदर इंसानी दुनिया में उन्हें खुदा बना रखा है। कहा लाओ काना की हिमा आले हसन इल्लल्लाहु लफसदहा। याद रखो इस तरह से दो खुदा जब तुमने बना लिए कायनाती खुदा और तुम्हारी मजनू हुजूरी का अर्ज का खुदा और उस कायनात में तो कुछ बिगड़ेगा नहीं कि वहां तो कोई भी इन कवानी की खिलाफ वर्जी नहीं करता। यहाँ जब तुमने दूसरों को मौजूद बना लिया तो उसके बाद फिर इतना फसाद बढ़ता होगा तुम्हारी जिंदगी के अंदर कि संभाल न सको। सोचिए अजीजाने मन कुरान का पैगाम था क्या, इस्लाम कहते किसे हैं, दीन उल हक होता क्या, निदान खुदाबंदी कहते किसको, इंसानी दुनिया के अंदर खुदा के कवानीन की हुक्मरानी किसी का नाम अल्लाह का ईमान लाना है, किसी का नाम इस्लाम है, यही दीन है। और उनकी तबीयत यह है हम फिर आ जाते हैं आज के ऊपर तो बल जहाँ अहम बिल हक के वास्तव हम बिल हक के कारण ही मतलब इस तबाल हक को अहम लफसद इस तबावत वल अर्द व मन की हिन्न। अब सीधी सी बात है कि अगर हक लोगों के हक के ख्वाहिशात मफादात आरजुओं ख्याल के ताबे हो जाए फसाद ही फसाद बर्पा हो जाए कायनात के अंदर। बात शुरू से चली आ रही थी कि क्या ये गौर फिक्र नहीं था, क्या ये तुम्हें पहचानते नहीं, क्या तुम इनसे कोई रोकी जाते कहता है, ये तुम्हें पागल कह रहे हैं। कहा आओ हम तुम्हें बताएं पागल कौन बड़ी अजीब चीज बन आता है ना हूँ बेजिक्र हूँ कहूँ अन जिक्र हूँ मोर दून। कहा कौन बताए कि हम वो कुछ इन्हें कह रहे हैं जो इन्हें इन जिल्लतों से ख्वारियों से निकाल कर सर से इंसानियत की बुलंदियों के ऊपर ले जाएगा और ये है कि उससे इराद बरत रहे हैं और उससे मुंह मोड़ के जा रहे हैं। पूछो पागल मैं हूँ या तुम हो, और मैं तो स्वागत पदेरी करना ये अभी तू है बेजिक्र हूँ तो जिक्र के मन जब हम कहते हैं ना यही जिक्र जो अल्लाह भी होता है और खुदा का जिक्र ये जिक्र भी क्या हुआ बल अतः ना हूँ बेजिक्र हूँ मैंने अर्ज किया अजीला ने मन की कुरान को मुहावरा अरब से समझने की कोशिश की। जिक्र के माने शर्त और बुलंदी होता, जिक्र हिंद के माने इनका शर्त और इनकी। मैं तो इनके शर्त और बुलंदियों की बातें कर रहा हूँ। इंसान को इंसान की मजबूरियत से बजाना अजीला ने मन सबसे बड़ा उसके लिए शर्त और सबसे बड़ी तकरीर करना। इंसान का इंसान के सामने घिस जाना, न मन तेरा न कहा मैं ये तुम्हें मैं तो ये पैगाम दे रहा हूँ कि किसी इंसान के सामने ना तो तुम हो कि यही बात मुझे कह रहे हो तो ये पागलपन की बात है, ये पागलपन की बात है, ये तुम्हारा नकली बात है जो मैं कह रहा हूँ। दूसरी जगह भी उसको कुरान ने कहा है और ये तो कुरान ने कई कई बार दोहराया है कि कुरान के अंदर खुद तुम्हारा जिक्र है जो मैंने अगर किया था। तो जिक्र के मानी शर पर जो नहीं थे और ये मैंने फिर अर्ज कर दी थे इससे बड़ा इंसान के लिए शर्त और इज्जत और बुलंदी का मकाम क्या होगा। हिमाचाना तो बशरन किताब अबल हुक्म अबल नबूवत तुम यकूल ना सकून इबादत दीन दीन। किसी इंसान को इसका हक नहीं पहुँचता, खास खुदा उसको कवानीन सावी के अख्तियार दे दे, इंतजामिया के अख्तियार दे दे, हाँ उसे नबूवत भी क्यों ना मिल जाए कि वो दूसरे इंसानों से यह कहे कि तुम मेरे सामने लो। किसी इंसान को इसका हक, अगर ये कानून खुदाबंदी नाफिज हो जाए इंसानों की दुनिया में तो छोटी और लीला निमान सर पर मदद की किन बुलंदियों को इंसान पर और मुझसे पूछिए कि जैसे आप जुल्म और इस्तेदाद करते हैं, ठीक है जो फिजिकल तौर पर भी जुल्म और इस्तेदाद है लेकिन सबसे बड़ा जुल्म और इस्तेदाद यह है कि तकरीब इंसानियत किसी की बात नहीं, इंसान होने की असीमत से जो वो वाजिब इज्जत है उसकी वो तकरीब छीन ली जाएगी, जमीन कर दिया जाएगी थी। और ये उसी सूरत में ही है कि जब इंसानी दुनिया के अंदर खुदा का ये कानून कार फरमा हो कि वला कद कर नम न बनी आदम, हर इंसानी बच्चा बहुत इंसानी बच्चा होने की वजह से जब सब आपको तकरीब है इतना सा कानून किसी जहद से भी अगर किसी गर्द इंसानियों के दूसरों से दूसरे के हाथों से तजलील हो जाए जीवन मान इससे बड़ा जुर्म पार जाए खुदाबंदी में कोई और। और कुरान आया इसके लिए सात बटा 175 अंदाज बयान मुलाजा कर वतलो अलैहिम नबा अल्लज़ी आतैनाहु आयातना, इन्हें उस शख्स की बात सुनाओ और बात अजीबान मान उस शख्स की नहीं है बात हमारी है जो सुनाई। कुरान का अंदाज भी अजीब है, नाम लेकर हमने भी नहीं कहता कि इससे भी कुछ उनके जज्बात को फेंक लग जाए तो वो और भी गल जितना सुनाई थी है ना अजीब प्यारा अंदाज है। इन्हें बात सुनाओ उस शख्स की कि जिसे हमने अपने कवानीन दिए का लफ्ज है हम सलाफा मिनहा तो वो उन्हें पीछे छोड़ के घूम निकल गया जैसे सांप अपनी केतली को छोड़ के चला जाता है तो उसके ऊपर उसका कोई निशान तक बाकी नहीं रहता। जब वो ठीक है थी तो वो वहीं से कोई भी शाम के ऊपर पूरी कवर की हुई होती है ना उसने और उसमें से जब निकलता है वो तो उसका कोई किसी किस्म का नक्श तक उसके ऊपर बाकी नहीं रहता। कहता है उन्हें उस कौम की कहानी सुनाओ कि जिन्हें हमने अपने कवानीन दिए तो वो उन्हें पीछे छोड़ के यू निकल गई जैसे सांप अपनी कुंतली से निकल जाए तो उस कुंतली के अंदर जो बहुत महसूस थी ये कौम फिर क्या हुआ तो अत बहुशय तो उनके अपने पस्त कलबार जो थे वो उनके पीछे लग गए, उन्होंने उसको बताना शुरू कर दिया डंडे वाले पथ में पीछे लग गया जो पीछे होगा वो उसको पीछे लग गया। और अगली बात कहा है इनसे बताओ वलाश है ना लड़का अना हो गया, कहा हम तो चाहते थे कि इन इस किताब के जरिए से इनको आसमान की बुलंदियों तक ले जाए वला जिन्ना हुआ अखला ये कमबख्त जमीन की पत्तियों के साथ चुपके रह गए। कहा इतनी खुली बात ایسی بلندیوں سے اتنی کشتیوں کے اوپر کیا ہوا الگ تباہ ہوا ہو ہوا کچھ نہیں. ہر ایک نے اپنی اپنی مزاج پرستیوں کو خدا بنا لی. مسئلہ میں قوم الذین کذبوا بآیاتنا, کتنی بری مثال ہے اس قوم کی کہ جس نے یوں ہمارے قوانین کی تکلیف کی. ہمارا کیا گزرا, کسی کا کیا گزرا, آن سو ہم کہانی اپنے آپ کو ظلم کیا ہے, ہم سے ظلم کیا. اور جو پہلے کہا تھا نا کہ اس قوم کی عزت کی بات سناؤ تو کہا فخر سے سکتا لا اللہ ہوں جیسا سب کروں, ان کو یہ بات سناؤ اور کہو تو ذرا غور و فکر کے کام لو اور دیکھو کہ رد یہ تو اپنی داستان والی مورتی کا شاید یہ بات یوں سمجھ جائے. ان کو کہو بات ہم نے سنائی ہے, غور و فکر تم کرو. قرآن انسان کو بڑی بلندیوں پر پہنچانا چاہتا اور وہ قرآن یہ کہتا نا کہ بال آپ لال یہ خود ہی ظلم کی پستیوں کے ساتھ چپ کے رہ گیا. بال آتا ہے نا ہم بے ذکر ہوں ہم ان ذکر ہوں مبردون, ہم انہیں ان کی شرط بلندیوں کی طرف بلا رہے ہیں. اور یہ دیکھو تو صحیح یہ اس سے بھاگ کے پستیوں کی طرف جا رہے ہیں. روزے ان سے پاگل کون ہے, کہا جا کے یہ بات ہے کہ ہم تک اب ہم ہر جن اور خراج اور ان کو یا کوئی ایسی چیز ہے کہ تم ان سے کوئی ٹیکس مانگتے ہو, تم دیوار سے پیسے اکٹھا کرنا چاہتے ہو. عجیب بات ہے یہ عظیم گاندھی ہر جن جو دوسروں سے ٹیکس کے طرح وصول کیا جائے وہ خرچ ہوتا ہے اور خراج ہوتا ہے جو دوسرا خود کسی کو دے. ان سے کہو کہ میں تم سے خرچ نہیں مانگ رہا, کوئی ٹیکس نہیں مانگ رہا, زبردستی تم سے کچھ وصول نہیں کرتا. یہ بھی نہیں ہے کہ دلے بے مدعا ہے, دلے مدعا بے مدعا تو ناممکنات میں سے ہے. یہ تو ایک فرضی شاعری ہے جو تصور میں ہے. اگر یہ دل بے مدعا ہوگا تو وہ تو موت ہوتی. یہ بات نہیں ہے کہ میرا مدعا اس میں نہیں ہے, خراج اور رب دے تو ہے, دیتا ہے مجھے, تم سے میں زبردستی دیتا نہیں, دینے والا مجھے دیتا ہے اور بہاؤ دیتا ہے. خیر میں نے کہا تھا نا کہ اختیار اور خیر کا ایک ہی مادہ, تم سے نہیں تم سے لوں تو خیرات ہو جائے. یہی خیر خیرات ہو گئی نا ہمارے یہاں آ کر. خیرات تغلیل انسانیت اس سے زیادہ کسی کے نہیں ہوتا. جو بڑی صحیح بات کہی ہے کئی پڑھے کہ خیرات نہیں بلکہ نبی علیہ الصلوۃ والسلام کی یہ حدیث بھی ہے کہ خیرات سے دونوں کے دل شاید پتھر ہیں یا مرتب ہیں ہو جاتے ہیں. تاکہ دینے والے کے دل کے اندر تکبر پیدا ہو جاتا ہے, لینے والا تبدیل محسوس کرتا ہے. اور خدا نے تو خیر کہا تھا خیرات نہیں کہا, وہ تو ہم ہیں جو خیر کو خیرات میں لیا. وہ تو وہ کہتا ہے کہ جو کسی انسان سے کچھ لیتے ہو تو تمہارے اختیارات قیمت کے ٹکڑ جاتے ہیں, ہم سے لیتے ہو تو ان میں اضافہ ہو جاتا ہے, کیونکہ دل تم کسی انسان کے دروازے سے محتاج نہیں ہے. وہما خیر الرازقین, رازقین کئی صفات ایسی ہیں قرآن کریم میں جن کو جن نے کہا ہے کہ خدا ان میں سے سب سے بہتر ہے. احسن الخالقین, احسن الخالقین خیر الرازقین, یعنی وضاحت یہ نظر آتا ہے کہ واقعی دوسرے لوگ بھی دیتے ہیں, دوسرے کو کھانے کھانے کے لیے دیتے ہیں. یہ ٹھیک ہے, دیکھنا یہ ہے کہ خیر الرازقین کون, کس کے دینے سے تمہاری تمہارے اپنی ذات کی وسعت تمہارے ذات کے اختیارات کی وسعتیں بڑھتی ہیں. اس کے علاوہ کسی کے ہاتھ سے بھی تم اگر دو گے تو وہ اس کی ایسی قیمت لے گا. اے طائر الہوتی, اس رزق سے ماؤ تک جس رزق سے آتی ہو پرواز میں کوتا ہی. عجیب شخص کا یہ دیکھا, وہ تو خیر ہے اختیارات سمجھتا ہے نا, پرواز میں کوتا ہی آتی ہے. حلال کے تو مانے بھی ہیں رسیاں کھول دی جائیں گے. اس سے حلال وہ ہے کہ جس سے ہر قسم کے بندل انسان کے کھل جاتے ہیں, لفظی مانے ہیں اس کے لیے. وہ ہوا خیر الرازقین, وہ ایسا ہے رزق دینے والا کہ جس کے رزق دینے سے انسان کے اختیارات میں وسعتیں پیدا ہوتی ہیں. وہ ان کا لقد روحم الى صراط المستقیم, تو انہیں رکاوٹ دے رہا ہے ایک ایسے راستے کی طرف دعوت دے رہا ہے جو سیدھا ہے, یہ تو خام نہیں واضح ہے, نمایاں کنفیوژن نہیں اس میں ہوتی. اور یہ وہ ہوتا ہے اس راستے کے متعلق کہا کہ اس کی مثال سیڑھ میں کسی دل عروج کہا یعنی سیدھا ہونا بھی اس کا مستقیم ہونا اس کا بھی صحیح پھر وہ اپنے پاؤں پہ کھڑی بھی ہوتی قائم بھی ہوتی اور عجیب چیز ہے کہ اس پہ چلنے سے بلندیاں حاصل ہوتی اسے قرآن نے کہا ہے کہ اس راستے پہ چلنے سے تدفن ان تدفن تم بلندیوں کی طرف فرق کرے گا ہر قدم جو اس سیڑھی کے اوپر تم رکھتے ہو ایک قدم تمہیں پہلے قدم کے مقابلے میں زیادہ بلندی پر لے جاتا ہے تو کیا عجیب راستہ ہے قرآن کی مثالیں قرآن کی تمثیلات بڑی ہی جامع ہو سامنا ہو سیدھا بھی ہے قائم بھی ہے اور ایسا ہے کہ ہر قدم سے بلندی حاصل ہوتی ہے ذل معارف خدا کے اندر نے کہا سیڑھیوں والا خدا آؤ ہم اوپر کھڑے ہیں آواز دے رہے ہیں تمہیں چلے آؤ اس راستے سے آ سکتے ہو اور پھر کیا بات ہے زبان کی علیجا نے مان وہی سیڑھی ہوتی ہے وہی اس سیڑھی کو وہ ہمارے یہاں تو وہ جنگل کہتے ہیں جب کوئی شخص اس سیڑھی سے اوپر چڑھتا ہے تو عرب ان جنگلوں کو انہیں کو درجات کہتے ہیں یہ جو مدارج ہے اور درجہ جس کو آپ کہتے ہیں نا یہ وہ سیڑھی کا وہی جنگل ہوتا ہے تو کہتے ہیں سیڑھی وہی ہوتی ہے جب نیچے سے اتر رہا ہو تو انہیں کو وہ برکات کہتے ہیں ڈر کے اصل سے نار میں کہ آخری ڈنڈے پہ پہنچے تو جہنم کی پتیوں میں جاگر سے ہو اسی سیڑھی سے جب الٹے پاؤں چلتے ہوتے ہیں یہ بھی چیز ہندو بڑی کشیدہ آزادی کے لیے کسی قرآن سے اگر تم اس کو سیدھے راستے سے بلندیوں کی طرف جاؤ تو ہر قدم تمہیں الٹا لے جائے گا اس کو منہ موڑ کے اگر تم سفر حیات کیا کرنا کرو تو ہر قدم ہندو کی طرف تمہیں لے جائے گا حتیٰ کہ تم ڈر کے اصل نار کا جو ہے اس میں جاتا قدموں میں راستہ کے مستقبل اور آگے ایک بات سارا سارا قصہ جو ہم نے بتایا ہے مخالفت کرتے ہیں پاگل کہتے ہیں ادھراتے نہیں اپنی شرط سے اراد برتے ہیں یہ بات ہے کیا بات خاص کی ان اللہ جینا لا یو مجھے پھر آخرت ان سراط لنا کے ہوں بات یہی زندگی تو یہی سبھی زندگی آپ کہہ دیجیے سمجھیے تو پھر یہ سب کچھ ہوگا آپ نے بتایا انفرادی طور پر ذمہ کا رسوائیاں بھی ہوں گی اجتماعی طور پر فسادات بھی برپا ہوں گے ایک بھی قانون مساف آتے ہیں تو یہاں یہ ہے ہی نہیں ہے کہ غلط کام کروں اور ان کا نتیجہ صحیح نکلا یہاں غلط کام کا نتیجہ غلط نکلے گا یہ آخرت کے معنی ٹھیک ہے مرنے کے بعد بھی آخرت ہے سڑکوں کے ہاں تو ہر بعد کا آنے والا سانس پہلے کے مقابلے میں آخرت کہلاتا ہے ہر بعد میں آنے والی نسل پہلے کے مقابلے میں وہ آخرت کہلاتی تو ایک ہی فرد کی زندگی کے اندر جو دور آتے ہیں وہ جسے آپ مستقبل کہہ لیجیے وہ مستقبل جو ہے وہ آخرت ہے یہاں ہر سانس میں آخرت ہے زندگی کے ہر دور میں آخرت ہے ہر نسل میں آخرت ہر قوم کے بعد دوسری قوم آتی ہے تو آخرت ہے مرنے کے بعد کی زندگی اس زندگی کے مقابلے میں آخرت یہ کبھی سیکولر نظام کے اوپر چلنے والے ہمیشہ حال کی خوشحالیوں کے اوپر نگاہ رکھتے ہیں اس وقت مل جائے آدرت کی خبر بلا جائے لو یہ بھی لو وہ بھی لو ارے بھائی انجام اس کا دیکھا جائے گا اور ایک اور وہ قوم تیار کرتا ہے جسے جب ضابطہ ہدایت دیتا ہے پہلا ورق الگ لیے اور اس میں دیکھ لیے وہ کیا کہتا ہے دل آخر رکھتے ہم یوں کے لوں وہ مستقبل کو نظر رکھتے والدن وہ جانسن کا فکر ہے کہ فیوچر از پرچیزڈ بائی پریزنٹ مستقبل تو حال کی زندگی کی سمجھا جاتا ہے آج جو کچھ کرتے ہیں آپ وہی آپ کا کل آنے والا جو مستقبل ہے وہ بن رہا ہوتا ہے یہ دنیا میں پہلی آواز تھی رب الآخرت ہم یوں کے لوں یہ کون مستقبل پہ نظر رکھتی اب یہ نہیں ہے کہ حال کو ترک کر دیتی ہے وہ حال اپنا اس قسم کا بناتی ہے کہ اس سے جو مستقبل بنتا ہے وہ خود خوشگوار ہوتا ہے وہ کل کے غم و عیش پہ کچھ حق نہیں رکھتا جو آج جگر کو جو خود افروز نہیں ہے وہ قوم نہیں لائے کہ ہنگامہ فردا جس قوم کی تقدیر میں امروز نہیں کہا ان کی کیفیت یہ ہے کہ یا جو لوگوں صرف آخر مستقبل پہ یقین نہیں رکھ نتیجہ یہ کہ ابھی سرات یا ناک کے بون سیڑھی کے اوپر ہم نظارے ہیں یہ उल्टे काम यही होते चले जाते, उससे ईमान नहीं रख रहे, ईमान इसी के ऊपर रख रहे हैं जो जमीन से गए थे। क्या कह रहे हैं कि पीछे नीचे की तरफ बोल रहे हैं, अमीर शराब है, वही शराब है जिसे खुदा अपना अजाब कहता है। वो दर हकीकत इंसानी आमाल से फिक्री नतज होते हैं। जहूर का वक्त जब उनका आता है महसूस तौर पर जब सामने आते हैं तो उस वक्त फिर आजाद उसको क्या उसका अंदाजा ये होता है। हमारा प्रोग्राम जो है मकासा के अमल का वो हम फौरन नहीं पकड़ गए, वार्निंग देते रहते हैं, कौन समझिंग करते रहते हैं, हल्के हल्के की कुतबाहियों का ये आती वह ना रही ना हूँ व कशक ना माद ही मिन लज्जू फिर तो बयान ही या महूँ। लेकिन इंसान इससे भी नाजायज पैदा उठा सकता, ये चीज आती है तो बजाय इसके कि वो जो समझ हुए कि ये गलत चीज थी इसको छोड़ देना चाहिए, सही रास्ता तैयार करना चाहिए। वो समझ तो ये है कि ये आप जाने वाली चीज है और ज्यादा आसमान थोड़ा वक्त रह गया है नींद जुड़ रहे, वो जो आने वाली तबाही है उससे छोटा सा झटका आता है और अपनी चीज को रियानी ही तो रियानी सराब जी को कहते हैं, हल्की सी बार में मुझे मिल गई है तो गाड़ वगैरह हल्की सी बार में आती है तो कोई बात नहीं है। और फिर और ज्यादा तेजी से तो रियान सराब आ रहा होता है बजाय से जो बंद बांध ले उसके रोक में, उस सराब के अंदर और ज्यादा तेजी से आगे बढ़ जाते हैं। जितना कुछ गफ्फा हाथ में आए ले जाओ ले लो या मैं हूँ क्या बात है बुद्ध मांग एम नीन, ये जो होता है अंगन जो होता है आंखों के नाबीना होना अंधा होना, एम नीन ये जो है वो होता है बसीरत से नाबीना होना। ये नहीं होता कि आंखों से अंधे हो जाते हैं मगर तो आ रहा होता है बसीरत से अंधे हो जाते हैं सर चल से जोरा जोर वाला का दखना होंगे लगा और फिर उसके बाद वो वक्त आ जाता है तो आदमी मुझे मिल गई है कि वो सवा नवंबर को खत्म कर देना था आज तो मैं आज खत्म करता हूँ। सोलह अलमानून की आयत 74 तक हम पहुँच गए, नहीं 77 तक पहुँच गया, 76 आयत से हम आइंदा लेंगे। जब बना तकबुल मिलना चुनना था हम तस्वीर जली जैसा मैंने किसी का सवाल किया था इन सवा घंटे का वक्त रखते हैं जो जो कोर्स है हमारे उनकी नस्बत को जो मजबूरी है आप आबाद।